هنا.
خويا كما
ويكوش تو كينا
كوجو تاجو
कुछ कहिए ना, कुछ दे आखो।
अस्सलामुअलैकुम सामीन, प्रोग्राम कुछ तो कहिए के साथ शहनाज अजीज हाजिर है। आमतौर से इस वक्त हम आपको मिलवाते हैं अपने उस मेहमान से जो टेलीफोन पर या यहाँ स्टूडियो में आपसे बातचीत के मुंतजर होते हैं और उनकी आवाज की एक झलक आपको सुनवाते हैं। लेकिन आज हमारे मेहमान की सिर्फ यादें हमारे साथ हैं, क्योंकि हमारे मेहमान हैं अली सुफियान आफाकी साहब, एक लेजेंडरी फिल्म मेकर, डायरेक्टर और राइटर। आफाकी साहब ने बहुत से खूबसूरत सफ़रनामे लिखे हैं और 28 जनवरी को वो अपने आखिरी सफ़र पर रवाना हुए हैं। लेकिन अपने पीछे वो बहुत कुछ छोड़ गए हैं, अपनी तहरीरें, अपनी फिल्में, अपनी कहानियाँ और सामाजिक मसाइल को पर्दे सीमे पर दिखाने की अपनी मुतनव सलाहियत।
जो बात चली तुम याद आए और पास चले आए, उस याद के साए साए
जब रात ढली।
सामीन, इसे मेरी खुशकिस्मती कह लीजिए कि मई सन 2014 में अपने इसी प्रोग्राम कुछ तो कहिए में शिरकत के लिए मैंने आफाकी साहब को मधु किया था, लेकिन एक रोज़ पहले उन्होंने बताया कि अलालत के सबब वो अस्पताल जा रहे हैं और लाइव प्रोग्राम में शिरकत नहीं कर सकेंगे। मेरी दरख्वास्त पर उन्होंने अपना इंटरव्यू रिकॉर्ड करवाया और फिर वो इंटरव्यू आपने सुना भी था, तो क्यों ना हम आफाकी साहब की उन यादों को दोहराएं जो एक फनकार ही नहीं बल्कि बहुत अच्छे इंसान भी थे। तो चलिए सफ़र करते हैं मई के उस दिन जब अली सुफियान आफाकी साहब ने हमसे बहुत तफसीली बातचीत की।
जब रात ढली है ये कनारा भी तूफान बन जाए।
जी अस्सलाम वालेकुम आफाकी साहब, पहले तो बताइए आपकी तबीयत कैसी है?
मेरी अपॉइंटमेंट थी डॉक्टर के साथ, उन्होंने मुझे दो एक इंजेक्शन ऐसा लगाया कि मैं यानी उसका असर अभी तक साइड इफेक्ट।
मैंने कहा कि सुनने वाले बहुत ही मायूस होंगे क्योंकि मैंने उनको पिछले हफ्ते खुशखबरी सुना दी थी कि आफाकी साहब आएंगे, तो मैंने कहा अब आपको रिकॉर्ड कर लूं, उनकी बराह रास्त तो आपसे बात नहीं हो सकेगी।
आप जरूर रिकॉर्ड कीजिए आप।
तो आफाकी साहब शुरू करते हैं, असल में आपके लिए सिर्फ ये कह तो नहीं कहा जा सकता कि फिल्मों के हवाले से एक राइटर की हैसियत से इतनी सारी आपने किताबें लिखी, सफरनामे लिखे, अखबारात में काम किया और फिल्मी दुनिया के बारे में तो बहुत कुछ लिखा, फिर इतनी अच्छी फिल्में बनाई, तो आप खुद बताइए कि अगर आप अपना तारुफ करवाएं तो क्या करवाएंगे?
वो होता ही है कि जब मुझसे कोई इंटरव्यू लेने आता है तो मैं उससे कहता हूँ दो चार दिन का टाइम हो आपको बता वहीगा। जिंदगी के इतने पहलू हैं मेरे और इतनी मैंने जिंदगी इसी में गुजारी है।
ये बात तो आपने सही कही, लेकिन दो तीन दिन ना सही, फिलहाल एक घंटा सही।
हुआ ये कि मुझे शुरू से दो चीजों का शौक था, फिल्में देखने का और फिल्में बनाने का, यानी जब अभी मैं पढ़ता था, और दूसरा था सहाफत का। अभी मैं हाई स्कूल में था तो भोपाल गए, वहाँ जब फसादात हुए तो मैं मेरठ में था अपनी खाला के पास, तो वहाँ से हमने एक डेरी अखबार निकाला था, उसका नाम था चुगल खोर।
अच्छा, तो चुगल खोर नाम बड़ा दिलचस्प है, तो क्या कुछ स्कैंडल्स वगैरह छापते थे?
नहीं, उसमें यह था कि वो हमारी फैमिली, वो महल था जिसमें हम रहते थे, हमारे दादा का महल था भोपाल में, तो उसमें कई सारी फैमिली एक साथ रहती थी, جیسے کسی کی لڑائی ہوئی، کسی آپس میں جھگڑا ہو گیا، چھوٹی چھوٹی باتیں بھی ہم اس پہ چھاپ دیتے تھے. تو یہ جو بچے تھے وہ ہمارے تھے رپورٹرز، اپنے گھر کی باتیں خود بتایا تھے، آج امی نے یہ کہا، آج ابو نے یہ کہا.
چغل خورتے.
ہاں وہ پھر وہ قربانی کا بکرا آیا تو لباس پھر رہا تھا کسی بچے کا، وہ لباس ہی کھا گیا.
اچھا
میں ہوں گا 15 سال کا.
یہ تو آغاز ہوا رائٹنگ لکھنے کا، لیکن فلم آپ کی پہلی تھی ٹھنڈی سڑک.
فلم اس طرح ہے کہ میں جب میں ڈیلی آفاق میں تھا، آفاق بہت زمانے بہت پاپولر اخبار تھا، تو میں نے اس کا ایک فلم کا پیج نکالا. وہ فلم کا پیج بہت اتنا پاپولر ہوا، ہمارا آ گیا سرکولیشن مینیجر، اس نے کہا کہ جی ہمیں 15,000 کاپیاں اور چھاپنی ہیں. تو اس طرح میرا فلم والوں سے تعارف ہوا. اور لقمان صاحب تھے ہمارے ایک دوست ڈائریکٹر، انہوں نے کہا آپ بھی تو میرے ساتھ آ کر. پھر جب یہ فلم بن رہی تھی ایاز، شاہ نواز صاحب اس میں محمد غوری بنے تھے، تو وہ پہلا تھا اس کے بھی میں نے، کن کے لیے میں نے لکھا.
تو فلمی کہانی کے لحاظ سے آپ کی پہلی فلم ایاز ہے.
کہ ہم نے جس ہیرے کو جان ساری وفاداری کی انگوٹھی کا نگینہ سمجھا ہے، وہ ہیرا نہیں پتھر کا ایک حقیر ٹکڑا ہے.
عالی جا، ایاز میں آپ نے جو کچھ دیکھا ہے وہ آپ کے اپنے دل کی خوبی ہے.
تو آج اس کا فیصلہ ہو جائے، انتظار کرو.
اس کے بعد پھر آدمی بنی بہت، وہ بڑی پروگریسو فلم تھی. لقمان صاحب کے ساتھ ہم نے بہت وقت گزارا، بہت کچھ ان سے سیکھا. پھر شباب سے میری بڑی دوستی تھی بہت زیادہ.
تو آدمی کے لیے پہلے میں آپ سے پوچھوں گی کہ آدمی کے ڈائریکٹر بھی آپ تھے یا خالی رائٹر آپ تھے؟
نہیں، میں تو رائٹر، ابھی تو نیا میرا تیسرا اسکیپ ہوگا. میرا آدمی بہت پروگریسو ٹائپ کی فلم تھی اور بہت لوگوں نے پسند کیا.
کیسی شکایت؟ اس مہینے مجھے تنخواہ 150 روپے کم ملی، تمہارے 150 روپے کاٹ لیے گئے. لیکن کس بات سے؟ اس لیے کہ تم سے میٹنگ پلانٹ کا پرزا ٹوٹ گیا. لیکن پرزا میں نے جان کر تمہیں تو تم کہنا کیا چاہتے ہو؟ صرف اتنا کہنا چاہتا ہوں کہ میری تمام تنخواہ بھی اگر کٹ جائے تو میں زندہ رہ سکتا ہوں، لیکن ایک ایسا مزدور جس کے کانوں پر کوئی ذمہ داریاں ہوں، اس کی تنخواہ اس طرح کٹ جائے تو وہ زندہ کیسے رہے گا؟ آپ نے بیوی بچوں کو روٹی کہاں سے کھلائے؟ اپنی ہمدردی اپنے پاس رکھو، لیڈر بننے کی کوشش مت کرو.
میں لیڈر بننے کی کوشش نہیں کر رہا جناب، آپ خدا بننے کی کوشش ضرور کر رہے ہیں.
نکل جاؤ یہاں سے.
میں آپ کو انسان سمجھ کر یہاں آیا تھا، آپ تو صرف مینیجر نکلے، سرمایہ کی مشین کا ایک پرزا، بے جان پرزا.
مطلب ہے کہ اچھی کہانیاں انقلابی نوعیت کی اس زمانے میں کامیاب ہوتی تھیں.
جی ہاں، ہوتی تھیں. پھر میں نے لقمان صاحب کو تجویز دی کہ آپ یہ کرائم اینڈ پنشمنٹ بنائیں. اب وہ اتنا ماڈرن ناول ہے، وہ دیکھ کے آدمی گھبرا جاتا ہے.
دوستویفسکی کا کرائم اینڈ پنشمنٹ، اس پہ آپ نے فلم بنائی کوئی؟
جی میں نے فلم، اس کا نام تھا فرشتہ. اس میں وہ ہم نے وہ بڑی محنت کرنی پڑی، دیکھی اتنا بڑا، پھر اس کو پاکستانی ماحول میں بھی ڈھالنا تھا، مگر وہ فلم بہت کامیاب رہی. ویسے فرشتے میں تھے اعجاز تھے اور تالیش صاحب تھے، جاسمین تھیں، نیر سلطانہ تھیں، علاؤالدین کا بہت امپورٹنٹ، علاؤالدین کا اور تالیش کا بہت امپورٹنٹ رول تھے.
مجھے حیرت اس بات پہ ہے کہ ابھی بھی لوگ کم ہی ہمت کریں گے کہ اس ناول کو ٹیلی ویژن پہ پیش کریں. مطلب ان کو لگے گا کہ شاید یہ اتنی تکلیف دہ ایک کہانی ہے اور اتنی حقائق سے بھری ہوئی جو کہ تکلیف دہ حقائق ہیں. تو اس زمانے میں وہ فلم بنی اور کامیاب ہوئی، تو اس کا مطلب ہے لقمان صاحب ایک بہت جرات مند ڈائریکٹر تھے جنہوں نے یہ ہمت کی.
لقمان صاحب بہت بہت ہی اچھے ڈائریکٹر. اصل میں شوکت حسن ریو کے اسسٹنٹ رہے کافی عرصے، پھر یہاں بامبے پہلی فلم بنائی تھی ہم جولی، اور ہمارا بھی شوکت صاحب سے بہت سارا تھا. جب فلم بناتے تھے ہم شاہنور میں، تو انہیں کسی چیز کی ضرورت ہوتی تھی تو مجھ سے کہتے تھے آپ کہیں شوکت صاحب سے، مطلب گاؤن چاہیے، ایک یہ چاہیے، اعلیٰ قسم کا چاہیے، کراکری چاہیے. اس زمانے میں جو پڑھے لکھے لوگوں کا طبقہ تھا، اس میں عموماً بیٹھ کے لوگ باتیں کرتے تھے اور ڈسکشن کرتے تھے سبجیکٹس کو ڈسکس ایک دوسرے سے.
تو پھر آپ ڈائریکشن کی طرف کیسے آئے؟
اچھا ہوا یہ کہ میں نے فلمیں بنائی، کافی فلمیں چلی. جو میں نے جو بنائی تھی کنیز، تو حسن طارق ہمارے بہت دوست تھے، ہم دونوں اس کے پارٹنر تھے. اس میں یہ تھا کہ رائٹر اور پروڈیوسر میں تھا، اور حسن طارق اس کے ڈائریکٹر تھے. وہ فلم بہت کامیاب ہوئی، اس کے بعد ہم نے بنائی میرا گھر میری جنت.
میری جنت یہ میرا آشیاں، میرا گھر، میری جنت.
آپ کے حکم میں بتاؤں کہ میں نے ہمیشہ ہر سبجیکٹ پہلے سے الگ ہوتا تھا, چاہے وہ فلم, یہاں ہمارا رواج ہے نا جو فلم ہٹ ہو جائے اسی ٹائپ کی فلم لوگ بناتے ہیں, مگر میں اس طرح محنت کبھی نہیں کیا. میں نے تجربہ یہ کیا کہ ہم دونوں کا بہت اچھا انڈرسٹینڈ طارق صاحب کی میری, لیکن اس کے باوجود میں سمجھتا تھا کہ جو میں نے لکھا ہے یہ وہ آ نہیں رہا سر. حالانکہ فلمیں انہوں نے بہت اچھی, دونوں فلمیں جو ہم نے بنائی, کنیز کو جو کلاسک نہیں سمجھا جاتا ہے, آخر میں نے سوچا کہ میں خود ڈائریکٹ بن جاؤں, تو میں نے خیر کافی سیکھ لیا تھا ڈبلیو جمر صاحب سے, شوکر صاحب سے. اس کے بعد میں نے بنائی سزا, سزا کے میں ڈائریکٹر تھا لیکن میں بیمار ہو گیا, پھر وہ ہمایوں مرزا جو تھے انہوں نے اس کو ڈائریکٹ کیا, وہ بھی پروڈکشن تھی میری, ڈائریکشن نہیں تھی. اس کے بعد پھر میں نے آس بنائی, یہ میری اپنی فلم کی ڈائریکٹر بھی میں تھا. میرے دوست مذاق اڑا کہتے بھائی تمہیں سیکھا تو ہے نہیں, کسی کا اسسٹنٹ تو رہے نہیں, تم کیا فلم بناؤ گا. اصل میں میں فلم کے بارے میں تو پڑھا بہت, لیکن کہ میں نے ہالی ووڈ کے بہت بڑے بڑے ڈائریکٹر کی فلمیں دیکھی ہیں, وہ پڑھ پڑھ کے بھی ہم نے کافی سیکھا. حقیقت یہ ہے کہ وہ بالکل نئی قسم کی فلم تھی اور لوگ حیران رہ گئے, اور تو میرا منہ چوم لیا کہ نیا بھائی صاحب تو کمال کیا, اور پہلی فلم آپ نے ایسی بنائی ہے.
بہت ناراض ہیں آپ, مگر حضور معلوم بھی تو ہو کہ میرا قصور کیا ہے. سمجھ گئی, میری زبان سے حمید کی تعریف سن کر بگڑ گئے.
بلکہ مجھے یقین ہے آپ ڈائلاگ بھی بولتے جاتے ہوں گے, ہے نا, ایکسپریشن کے ساتھ.
ہاں وہ ظاہر ہے, مگر یہ ڈائلاگ کے بارے میں میں ان کو بتاتا, میں نے کبھی ایک تو ایک ڈلیوری اچھی ہو, تلفظ صحیح ہو. اب اس میں شبنم کی تو ظاہر ہے کتنی اچھی ان کی, لیکن جہاں تک زبان کا تعلق ہے وہ پہلی فلم ہے شبنم کی جس میں ان کی آواز ڈب نہیں کی گئی تھی.
تو شبنم کو اردو سکھاتے ہوئے سب سے زیادہ کیا لفظ سکھانے میں مشکل پیش آئی آپ کو؟
شبنم بہت ہی انٹیلیجنٹ,
بہت ذہین اور بہت کمال کی اداکارہ, بہت اچھی,
بہت اداکارہ. ہمارے ان سے بہت 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 گہرے تعلقات تھے, گھر میں آنا جانا. ڈھاکے کے جو آرٹسٹ تھے بنگالی, ان کو سرود بارہ کی بھی نے اصل میں سکھائی زبان. تو جب وہاں اردو فلمیں بننی شروع ہوئی تو سرود صاحب اس کو ان کو اردو سکھاتے تھے.
ویسے کون سا اداکار اور اداکارہ آپ کو دل سے پسند ہے؟
لیکن میں نے کبھی یہ نہیں سوچا کہ میں انہیں کو کاسٹ کرنا ہے. ہوتا یہ تھا کہ میں کہانی لکھتا تھا اپنے لیے یا دوسروں کے لیے, اسکرپٹ تیار ہو جاتا تھا, تو تب میں کنسیو کرتا تھا کہ کون سا آرٹسٹ کے لیے شوٹ کرے گا. اب جیسے آج کے لیے عجیب و غریب اس میں تجربے کی ہم نے, میڈم نور جہاں کے جو داماد تھے ان کو میں نے سائڈ ویلن کا کریکٹر دے دیا.
ان کا نام کیا تھا؟
فلمی نام عقیل تھا, اصل نام تو ان کا ہارون تھا. وہ دراصل وہ زیورات کا کام کرتے تھے, تو وہ کہتے جی مجھے ممی نہیں دیں گی. میں نے کہا تم سے کہو گے میں فلم بنا رہا ہوں. اس کا کام بہت لوگوں نے پسند کیا, محمد علی کے ساتھ کام کرنا کوئی آسان تو نہیں تھا. بہت سبجیکٹ, ایک بندگی کی ایک فلم تھی, وہ فرید احمد اس کے ڈائریکٹر تھے. اس میں کوئی نہ کوئی میسج ہوتا تھا یا کوئی ایٹماسفیئر ہوتا تھا, اس میں کریکٹرائزیشن ہوتی تھی.
تو بندگی میں کیا خاص چیز تھی؟
بندگی بنیادی طور پر لو اسٹوری تھی. تو اس میں یہ تھا کہ وحید مراد جو ہے تو بہت ایک دولت مند آدمی ہے کا بیٹا ہے اور بڑا لاڈلا ہے, تو یہ جا رہے ہیں ایک موٹر بوٹ میں, تو شبنم اور والد بھی ایک اور بوٹ میں جا رہے ہیں. تو اس نے شبنم کو چھیڑنے کے لیے آس پاس چکی لگائے, نتیجے ہوا کوئی کشتی ڈوبی ہوئی تو بڑا غرق ہو گیا پانی میں, تو اس کو اس سے نفرت ہو گئی. تو اب وہ یہی چاہتے تھے کہ اس کو انڈو کریں, اور سپنوں کے کس حادثے میں اس کی آنکھیں وہ اپنی کھو چکی تھی. یہ اس کا علاج کر طرح اور آواز بدل کر,
تمہیں تو بہت سخت چوٹیں آئی ہیں, تم نے میری خاطر اپنی جان خطرے میں کیوں ڈالی؟ یہ ہاتھ لڑنے کے لیے تو نہیں ہے.
نہیں تارا, گھبرانے کی ضرورت نہیں ہے, معمولی چوٹیں بس.
چلو میں تمہیں گھر چھوڑا ہوں.
مہکی ہوئی زلفوں کی گھٹا گر برس جائے تو ہو جائے فضا آرا افیے مہکی ہوئی زلفوں کی گھٹا آنکھ وہ کہتی ہے جو ہونٹ نہیں کہہ سکتے, یہ وہ جذبے ہیں جو خاموش نہیں رہ سکتے. ایسے نظریں نہ ملاؤ مجھے کچھ ہوتا ہے, تم میرے پاس نہ آؤ مجھے کچھ ہو صدا آوارا افیے مہکی ہوئی زلفوں کی گھٹا آوارا افیے مہکی ہوئی زلفوں کی گھٹا جسم جلنے لگا برسات میں چندن کی طرح, رخ رخ سار ہیں تپتے ہوئے کندن کی طرح, درد بڑھنے لگا او درد مٹانے والے, یہ تو کچھ سوچ مجھے ہوش میں لانے والے, ہو نہ جائے تیرے دامن کی ہوا
کو بے شمار ایوارڈز ملے, مثلاً آرٹ نگار ایوارڈ ملے, گریجویٹ ایوارڈز 6 دفعہ آپ کو ملا, فلم کریٹک ایوارڈ ملا, مصور ایوارڈ ملا, تو کون سی فلم تھی جس کو ایوارڈز کے لحاظ سے سب سے زیادہ کامیابی ملی؟
دیکھیں نا, ایوارڈ سے سب سے زیادہ آس کو ملی, اس کا رائٹر میں رہتا, اسکرین پلے رائٹر بھی میں تھا, ڈائریکٹر بھی میں تھا, پروڈیوسر بھی میں تھا, ڈائریکٹر بھی اتنے میری اس میں,
یہاں سب کچھ کیا تھا.
اداکاری کا مجھے کبھی شوق نہیں ہوا, جیسے بعض لوگ کر کے دکھاتے ہیں اداکاری, وہ بھی میں صرف ان سے نکلواتا تھا کہ اس طرح کے ہیں, اس طرح کے یہ ایکسپریشن ہے.
تو آپ کی پسندیدہ فلم بھی آس ہی ہے سب فلموں میں؟
دیکھیے, پسندیدہ تو میری کئی فلمیں, اب جیسے ایک فلم میں نے بنائی تھی اجنبی, میں نے جو بھی فلم بنائی وہ لوگ کہتے تھے آپ نے وقت سے پہلے بنا دی ہے, تو وہ بھی میرا خیال ہے وقت سے پہلے بنائی تھی, لیکن وہ اس کا موضوع ایسا تھا, اس کی پیشکش تھی کہ بہت وہ لوگوں کا آج تک یاد ہے. وہ فلم اس میں تھے محمد علی تھے, دیبا تھی, بہت عجیب و غریب کہانی تھی اس کی.
آواز دوست انعامی مقابلہ میری کہانی,
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, بجلی پیسہ کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
فون سے رابطہ کرتے 2 لاکھ روپے لاؤ, اپنے بچیاں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں, اردو ڈاٹ فیڈ بیک info@voanews.com. कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान.
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत. मजीद तफसीलात के लिए urduvoa.com. आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी.
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है.
तो ये आपकी कहानियाँ ओरिजिनल हैं सारी फिल्मों की?
सारी ओरिजिनल. मैंने कभी किसी ये शबी मारा के लिए जो मेरे कहानियाँ लिखी दो तीन, एक शायद थी वो भट्ट की एक नॉवल थी, उसको अडॉप्ट किया था. मोहब्बत उसका नाम था.
बाकी सब आपने खाली उर्दू की फिल्में बनाई पंजाबी में या किसी और जमाने में?
नहीं देखे ना, बात ये एक तो ये उस जमाने में ज्यादा अहमियत दी जाती थी उर्दू फिल्मों को, दी जाती उर्दू फिल्म. हमारे पास उस जमाने में 125 फिल्में साल में रिलीज होती थी, तो जिसमें से तकरीबन 100 से ऊपर उर्दू होती थी. वो पंजाबी फिल्मों का जो मिजाज है वो हमारा था नहीं ना. उसमें आप तजुर्बे कर सकते हैं जो मैंने किया, हर कहानी में एक नया तजुर्बा. आज की आपको याद होगा कि किस तरह वो शबनम ने राजी किया उसको अपनी सहेली के लिए कि आप शादी कर लें. बहुत उसके लिए कर दिया, उसने कहा कि मोहब्बत पाने का नाम नहीं. तो उसने खैर उसने बात मान ली, उसने कहा मैं एक शर्त पे शादी कर लेता हूँ. उसने कहा उसके जवाब में मेरी जान आ जाए. उसने कहा जान नहीं चाहिए मुझे, मैं मांगूंगा तो आप देंगे. अब उसकी शादी होने लगी. वो बड़े नफ्सियाती कैरेक्टर थे वो सारे.
इतनी बड़ी जागीर आप उन लोगों को दे रहे हैं, उन मामूली किसानों को? जानते हो ये जागीर हमें किस सिले में मिली थी? हमारे बाप दादा ने अंग्रेजी हुकूमत के लिए इस इलाके के जवानों को भर्ती कराया. उन्हीं किसानों के बाप दादा का खून और हड्डियां बेचकर ये जागीर हमने हासिल की. अगर कितने अफसोस की बात है कि उन किसानों की औलाद आज भी अपना खून पसीना एक करके फसलें उगाती और हम उनकी मेहनत का फल खाते और फिर भी इन जमीनों को और इन पर बसने वाले इंसानों को अपनी जागीर समझते. ये कहां का इंसाफ? दुनिया बदल रही है हामिद, सदियों की बेइंसाफियों का खात्मा हो रहा है. बादशाहों से उनके तख्त ताज और जमींदारों से जमीनें छिन गई. कल तक जो हाकिम थे वो आज आवाम के महकूम है. हमें भी जमाने के साथ बदलना चाहिए.
अच्छा अफाकी साहब, क्या आपने आगाज किया असल मकामात पे जाके शूटिंग करने का, लोकेशंस पे? तो कोई कोई यादगार वाकया जो शूटिंग के दौरान पेश आया हो?
शूटिंग के दौरान वो बड़ी दिलचस्प. एक तो उस जमाने में था कि हम जहाँ जाकर बाग में या उसमें किसी ज्यादा पसमानदा इलाके में जाते थे, लोग आगे हमें पत्थर मारते थे देहाती लोग. और जब शहरों में हम शूटिंग, एक बार शिमला पहाड़ में हम शूटिंग कर रहे थे आशिकी के बारे में, तो वहाँ पता नहीं कहाँ ऐसे जमीन में से लोग निकल आते हैं, 2500-3000 आदमी आ गए वहाँ. अब सारे लोग घबरा गए. अच्छा वो तो अपने फैन थे, लेकिन ये कि जो जब भागे तो लोग उनके पीछे भागे. नतीजा ये हुआ मोहम्मद साहब गिर गए, वहीद मुराद गिर गया, जख्मी हो गए. वो उसके सारे गमले टूट गए. भाग दौड़े लोग थे ना 2-2.5 हजार. वो उसका हमें जुर्माना देना पड़ा. वो बागे जिना में की थी हमने.
अच्छा जो देहातियों का आपने बताया कि वो पत्थर मारते थे, तो किस लिए कि वो समझते थे कि फिल्में बनाना कोई बुरी बात है?
हाँ वो वैसे ही बुरी बात है. मौली साहब सबसे आगे होते थे तो बाजू का हम उनको कन्विंस भी कर लेते थे, तो मान भी जाते थे. हाँ हम उनसे कहते देखिए ये इसकी कहानी है, इसमें ये कहा है हमने, ये पैगाम है इसका, तो अगर आपको एतराज हो तो हमें बताइएगा. एक ये था कि जब फिल्म सजा बनाई उसमें बड़ा सेटायर था पॉलिटिशियंस के ऊपर, हर कैरेक्टर के ऊपर थी. बड़ी सीरियस फिल्म थी और कुछ कॉमेडी भी थी. तो जब वो फिल्म बन गई उसमें एक यानी जाली डॉक्टर का कैरेक्टर उनका था. उस जमाने में फैसलाबाद में ये वेटरनरी कॉलेज के लड़के थे, उन्होंने हड़ताल की हुई थी, तो उन्हें तो एक बहाना मिल गया. उन्होंने शोर मचाया गया, हमारा मजाक उड़ाया गया, वकीलों ने मुकदमा कर दिया गया, हमारा मजाक उड़ाया गया, उस चीज़ें और कर दिया. मसूदुर रऊफ साहब थे इन्फॉर्मेशन सेक्रेटरी से, सेंसर बोर्ड के चेयरमैन थे, तो वो ये जानते थे. कहते हम जब पढ़ते थे तो आपकी फिल्में देखा करते थे. तो मैंने उनसे कहा कि रऊफ साहब मुझे बताएं कि मैं क्या करूँ. आप लोग कहते हैं कि फिल्में आप लगी बने हुई अपने इश्क मोहब्बत बनाते, जब हम न बनाए तो आप ये मुसीबत पड़ेगी. फिल्म मेरी बैन कर दी गई उन्होंने, तो उन्होंने सेंसर बोर्ड का और स्टूडेंट के नुमाइंदों को भी बुलाया. नतीजे की बात ये कि जब उन्होंने फिल्म देखी तो वो बहुत ही पुरासर फिल्म थी. तो जो उनका लीडर था वो मेरे पास आया, कहता है अफर साहब आपने तो बहुत अच्छी फिल्म बनाई. मैंने कहा भाई तुम तो इसको मेरे दोस्त, तो बहन के बाद
तो स्ट्राइक अपनी खत्म कर दी।
अच्छा ऐसा करे वो असल में मुझे जो अपने लोगों को जो पार्ट एसोसिएशन है तो आप ऐसा करेंगे इसमें से दो चार फिक्र ऐसे बड़ा इनाम निकाल दे तो मैं उनसे कहूँगा भी हमने चेंज कर। तो मैं तो तैयार था मगर मसूद रऊ जो था वो बड़ा उसने कहा कि क्या बात करें आप क्या फिर याद निकालने से क्या होगा बात तो वही की कहानी तो वही है ना कैरेक्टर भी वही है उसी तरह फिर वो फिल्म चली गई।
भाइयों और बहनों आज जिस तरह आपने बड़ी तादाद में इस जलसे में शरीक होकर मेरी हौसला अफजाई की है इससे साफ जाहिर होता है कि आपको भी उन मजलूम औरतों से पूरी हमदर्दी है उन्हें अपने घरों में बसाना हमारा कौमी और अखलाकी फर्ज है। हाँ तो मेरे भाइयों और बहनों
सुनो तो सही तुम्हारी अखबार में तस्वीर छपी है
मुसीबत
यूँ के तस्वीर तो बड़ी शानदार है मगर तुम्हारे साथ ये कलमुई कौन खड़ी दीदे फाड़े तक रही है।
अबे तूने शीशे नीचे क्यों कर दिया। हाँ तो मैं कह रहा था बहनों और भाइयों
बहन भाई गए सब चूल्हे भाड़ में यूँ के कभी बीवी की बात भी सुन लिया करो।
बेगम देख रही हो तकरीर याद कर रहा हूँ और तुम उनके बार बार टोक देती हो।
है तो कौन सा गजब हो गया यूँ के जलसे में जो लोग आवाजें कसते हैं और गंदे एंटे मारते हैं तो कुछ नहीं।
अरे बीवी वो तो पब्लिक है अवाम भला तुम्हारा और पब्लिक का क्या मुकाबला।
अच्छा तो ये मुई पब्लिक तुम्हें मुझसे ज्यादा अजीज है।
और क्या मछली बगैर पानी के और लीडर बगैर पब्लिक के जिंदा नहीं रह सकता क्या समझी।
तो आपकी कौन सी फिल्म थी जिसपे सियासी वजूहात की बिना पर पाबंदी लगी कोई थी ऐसी फिल्म।
नहीं ये सियासी बुनियाद पर नहीं लगी लेकिन इस पे ये सजा पर लगी थी इस बात पर जो मैं आपको बता रहा हूँ यानी मजदूरों ने हर पेशे का मजाक उड़ाया।
अच्छा।
सियासतदारों ने जुलूस निकलवा दिए क्योंकि उसमें तालिक साहब ने ऐसी जैसे हमारे एक्टर होते सियासतदार होते हैं कहते कुछ है करते कुछ है पर उसका बड़ा बहुत असर था उनका कैरेक्टर तो वो उन्होंने भी एतराज करना शुरू कर दिया अखबारों में लिखवाया कि क्या मजाक उड़ाया जाए सियासतदानों का। लोगों ने मुझसे इंटरव्यू लिया मैंने कहा तो सियासतदान आप मुझे बताए जो मैंने बताया गलत है पब्लिक में कुछ कहते हैं अमल उनका कुछ और है।
अच्छा ये बताइए आपकी बड़ी ही मसरूफ जिंदगी मैं अभी देख रही थी पूरी फेरिस्त इतने तो आपने सफरनामे लिखे फिर आप अखबार के कॉलम बाकायदा लिखते हैं फिर आपने नॉवेल्स लिखे स्क्रीन प्ले लिखे फिल्में डायरेक्ट की प्रोड्यूस की और मैंने आपकी बेगम की थोड़ी सी गुफ्तगू रिकॉर्ड की उससे ये साबित हुआ कि शौहर भी आप बहुत अच्छे हैं और बाप तो बहुत ही अच्छे हैं बेगम का सर्टिफिकेट है आपके पास।
हमसे तो नहीं कभी ऐसे किया गुस्सा आता है लेकिन आता तो बहुत है गुस्सा खैर अब तो नहीं आता लेकिन जब गुस्सा आता था बहुत लेकिन ये कि फिर भी बहुत ख्याल बहुत मोहब्बत
रोमांटिक है
थे
खैर ये भी गनीमत है कि थे
जी मतलब अब भी किसी हद तक लेकिन ये के बहुत
क्योंकि फिल्में तो बड़ी रोमांटिक बनाते हैं तो
जी जी और बाप तो माशाल्लाह बहुत ही अच्छे दो ही बेटियां हमारी हैं।
अच्छा
लेकिन बहुत बेटियों के साथ तो बहुत ही ज्यादा बेटियां उनके बच्चे बहुत उनसे मोहब्बत करते हैं दामादों से माशाल्लाह बहुत दामाद हमारे बहुत अच्छे हैं दोनों माशाल्लाह बहुत ही अच्छे हैं।
तो आपकी फैमिली में किसी और का कोई किसी तरह का भी ताल्लुक नहीं फिल्मों से।
नहीं से मतलब राइटर तो हमारे काफी हमारे अब्बा बड़े अच्छे राइटर थे पुराने हमारे ताया थे।
आपके अब्बा का क्या नाम था।
सैयद अबू तमीम बड़ी पुरानी बात होगी अबू तमीम फरीदाबादी उसके बाद जब फिर वो जब लाहौर आ गए जब वो लिखते थे वो इस्मत और बनात वगैरह जो थे पुराने रिसाले लिखा कर फिर जब पाकिस्तान आ गए तो वो लिखते थे अबू तमीम था फरीदाबादी ये बहुत ज्यादा लोगों को बड़ा अच्छा लगता था और सब हमारे ये हमारी फूफी के बेटे हमारी फूफियाँ वगैरह बहुत अच्छी मतलब शेर कहना और इल्मी बातें करना इस तरह का बहुत हमारे यहाँ रहा है हम तो कुछ भी नहीं
बातें तो आप बहुत अच्छी करती हैं। अच्छा इनकी सबसे बुरी आदत क्या है वाकी साहब की।
बस बुरी आदत तो वही थी जो गुस्सा बहुत आता था वैसे बहुत इन्होंने एक तो खैर उम्र के साथ भी होता है फिर बहुत इन्होंने होम्योपैथिक इलाज करते हैं बहुत इन्होंने होम्योपैथिक इलाज के बहुत दवाएं खाई तो गुस्से पे किसी हद तक काबू तो पा लिया था बस एक यही तो गुस्सा ही इनका बहुत ज्यादा था बगैर वजह के मतलब जाहिर है वो तो अपने आप को समझते थे मैं बिल्कुल सही हूँ जो मुझे गुस्सा आया है लेकिन बस ऐसे ही कहा जाता था गुस्सा।
अच्छा और सबसे अच्छी आदत कौन सी।
अच्छी तो बहुत ही है बस यही के बहुत ही केयरिंग लविंग सब सबके साथ ही कोई काम कोई किसी का हो कोई कोई बीमार हो जाए कहीं आपके मतलब चौथे मोहल्ले में भी, अब जो परेशानी इतनी ज्यादा होगी, अब उसको डॉक्टर को दिखाना चाहिए, उसको मशवरा देंगे, अब तुम डॉक्टर के पास जाओ, फलाना इलाज करो, ये करो, वो करो, हर एक के साथ ये है कि बीमार कोई हो जाए, आदत को नहीं जाते, कहते हैं कि मुझे मेरा दिल इस काबिल नहीं है कि मैं किसी बीमार को देखूं, फिक्र बहुत ज्यादा है।
आपकी शादी पसंद की हुई थी या अरेंज थी?
अरेंज, मैं आपको बताऊं, मैं बेटा भी बहुत अच्छा हूँ, मेरी वालदा जो थी ना, अल्लाह उनको बख्शे, हमारे तीन भाई और भी हैं, थे अभी इतनी उम्र तो एक ही रह गए, तो वो मेरे पास ही रहती थी, उनके पास नहीं जाती थी, इतनी अटैच थी वो मेरे से, बड़ी खिदमत की मैंने अपनी वालदा से।
तो आपकी वालदा को कोई इतराज नहीं हुआ आपकी फिल्में वगैरह बनाने पे?
इसी पे इतराज होता था कि देखिए फिल्म इंडस्ट्री भी चले गए, मैंने तो परवाह नहीं की, लेकिन जो हमारे खानदान वालों ने, मैंने उनको भाई मैं तो राइटर हूँ, उनके नाच गाना तो नहीं करता ना, और ऐसी कहानी लिखता हूँ कि आप सारी फैमिली के साथ बैठ के देखें, ये नहीं कि इसको इसमें कोई काबिल एतराज बात है।
तो आपकी वालदा ने कभी आपकी कोई फिल्म देखी?
जब मैंने पनीर बनाई तो उसकी बड़ी धूम मची, और बहुत से लोग आए, हमारे रिश्ते सारे रिश्तेदार आते थे, जो हमें पास देते पास देते, अच्छा तो कहने के बेटा मेरा, मैंने सुना है तुमने बड़ी अच्छी फिल्म बनाई है, तो क्या बनाई है? मैंने कहा कि इसका ही माहौल है पिछला, अच्छा इतनी पुराना माहौल है, कैरेक्टर दिखाए, तो मैंने कहा मत दिखो ना चल, कहते नहीं भाई हमने तो देखी नहीं फिल्म कभी वहाँ सर, मैंने कहा नहीं हम मेरी खादी चले आप, तो वो हम ऐसा सिनेमा कई सिनेमा में लगी थी, ऐसे सिनेमा में ले गए कि गाड़ी से उतरती सामने वो बॉक्स था, अम्मा ने बेटी रोती नहीं इस जगह, वो फिर कहा कि तुमने जो ये तुमने तो पुराना जमाना याद दिला दिया लोगों को, नवाबजादे किस टाइप में होती थी, नवाब किस तरह के होते थे, देखिए ना कनीज में जेबा थी, बहिन मुराद थे, मोहम्मद अली थे।
जब रात ढली तुम याद आए, हम दूर निकल आए, याद के साए साए, जब रात ढली
जो बा
रात ढली। अपनों ने दिया जो गम, उस गम की शिकायत क्या, क्या जाने यहाँ कोई इस गम में है राहत क्या,
डर है कि ये गम दिल का ना सूर न बन जाए,
जब रात ढली
डर है ये कनारा भी तूफान ही न बन जाए
जो बात चली
जब रात ढली
आपकी बातें सुन कैसा लगता है कि आपकी शख्सियत पर आपकी वालदा का गहरा असर है
जी बहुत ज्यादा असर में बात है कि हमारे घर का माहौल बड़ा निचले शुरू से ये हमारे जो मामू थे अबू तमीम बड़ा अच्छे राइटर थे तो हमने ये माहौल देखा हमारे घर में
आफाक साहब मैं ये कहूंगी कि चलिए आपने वालदा का बड़े प्यार से जिक्र किया मगर उनका भी तो जिक्र कीजिए जिन्होंने आपका इतनी मोहब्बत से जिक्र किया आपकी बेगम साहिबा
असल में बात थी कि मैं अपनी लेट शादी की पहले तो मैं चाहता था इस्टेब्लिश हो जाऊँ तो फिर मैं इस्टेब्लिश हो गया तो फिर मुझे अल्सर हो गया फिर उसका ऑपरेशन हुआ तो दो साल में UCL में अमेरिकन अस्पताल में इलाज ऑपरेशन हुआ इलाज करा तो फिर दो तीन साल में आउट ऑफ टच रहा मैंने सोचा क्या शादी करनी है लेकिन अम्मा की ख्वाहिश थी कि मैं शादी करूँ वो मेरी बहनों की वो हर किसी दिनों एक नई लड़की ला के दिखाती शादी कर तो وہ سارے رشتے جو تھے وہ تو ختم, سب کی شادیاں ہوئی جو مجھ سے شادی کے جن کے امکانات تھے مجھ سے, لیکن وہ مایوسی بھی ہوئی لڑکیوں کو باہر. تو پھر میں نے کہا ماں تو بہت چھوٹی ہے مجھ سے, چلے بیٹا کوئی نہیں تم, ہوتا ہے یہ ہمارے زمانے میں, یہ ہوتا تھا یہ ہوتا تھا. تو اس طرح ہماری ان کی شادی ہو گئی. ان کا ہمارا گھر مطلب پانچ چھ گھر چھوڑ کے ان کا مالٹا ہوگا, ہم رہا کرتے
تھے.
اتنی پولائٹ, میں آپ کو بتاؤں اتنی نرم مزاج, اتنی ہمدرد پولائٹ ہے. یعنی میں میرے رشتے داروں کو آ رہا ہوں, اسے کہتے ہیں فلاں کو آپ نے نہیں کیا اس کو ضرورت ہے, یہ اتنی نہ کبھی انہوں نے جھگڑا کیا مجھ سے, میں غصہ بہت کرتا تھا. یہ آج میں مجھے شرمندگی بھی ہوتی ہے, یہ نہیں کہنے کہ ان پہ کرتا تھا. جیسے نوکر پر ہم کہوں کیا کس طرح کے نوکر رکھے ہوئے ہیں, تم نے کیا کیا پلے ڈا کے پھیر لی, پھر بعد میں شرمندہ ہوتا اس کو کوشش کرتا تھا. تو یعنی حقیقت یہ شی از این آئیڈیل وائف, میں نے اتنا کام کیا تو آپ بھی بتائیے کیسے کر سکتا ہے کوئی شادی شدہ آدمی.
مہکتا اندھیرا جو شانوں سے دلوں کو تو نے بکھیرا, نگاہوں پہ چھایا مہکتا اندھیرا, برا تو نہ مانے تو اے زلف والے یہی آج سے ہے گھٹاؤں کا نام. اگر کوئی پوچھے بہاروں کا مطلب بتا دوں گا.
ویسے آپ کے غصے کا ذکر انہوں نے, اچھا آفاقی صاحب انہوں نے ایک بڑی دلچسپ بات کہی کہ آپ کا غصہ ہومیوپیتھ دوا کھا کے دور ہو گیا. تو بہت سے بیوی اور بہت سے میاں چاہتے ہوں گے کہ آپ بتائیں گے وہ دوا کون سی دی جس کے کھانے سے غصہ دور ہو گیا آپ کا.
وہ دوائی ہے, اس کا نام ہے اگنیشیا, ایک کالی ہارس اور اگنیشیا. تو یہ نہیں کہ میرا دور ہو گیا, لیکن مطلب یہ ہے کہ وہ یعنی میرے نظر ذرا قابو میں آ گئے.
اچھا اچھا,
سمجھیے. تو رابطہ 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 بالکل دور تو نہیں ہوا. ابھی بھی میں اخبار میں جب رحم صاحب نے مجھے بہت کچھ کہا تو ہم نے فیملی میگزین نکالا تو وہاں یہ غصہ ہے, تو میں کہ سارے دفتر میں آواز جاتی تھی, نظام صاحب کے کمرے میں بھی جاتی تھی.
اچھا,
جو غصہ آتا ہے تو میں نہیں دیکھتا کہ کون سامنے کھڑا ہے.
مگر میں نے سنا ہے کہ دو ایسی ہستیاں ہیں جن پہ آپ کو کبھی غصہ نہیں آتا, اور وہ ہیں آپ کی دو بیٹیاں. صحیح ہے یہ بات؟
بیٹیوں سے بہت محبت ہے. حقیقت یہ کہ جب یہ ہماری پہلی بیٹی ہوئی تو خیر وہ کوئی نام وغیرہ ملا, تو جب دوسری بچی بھی یہیں پر ہوئی تو وہ مائیاں جو ہوتی ہیں وہ بالکل الٹا ہمدردی کرنی تھی کہ بیوی اللہ فکر نہ کرے, اللہ اور دے گا بیٹا دے گا آپ کو. اچھا, مجھے کبھی بیٹے کی خواہش نہیں ہوئی, اور لبنا نے یہ کبھی اظہار نہیں کیا نا. مجھے تو نہیں پتا کہ ان کو بیٹے کی کہ بیٹی کیوں, یہ بیٹا کیوں نہ ہوا.
اچھا,
ان کو ہم نے بہت لاڈ سے پالا. اچھا, پھر جب یہ ذرا بڑی ہوئی تو میں شوٹنگ کے لیے پاکستان سے باہر جاتا تھا, تو میں سب ساری فیملی کو ساتھ لے جاتا تھا. میں لبنا جاتی رہی, پھر نادیہ پانچ سال کی ہوئی تو جاتی رہی, تو یہ بارو چھوٹی جو ہے وہ بڑی, تو اس کو میں چاہتا تھا کہ دیکھیں دنیا, یہ بھی دیکھیں اور خوش ہوں جو ان کی خوشی ہے.
تو یہ جو آپ کا پیار ہے اپنی بیٹیوں کے لیے, تو کہیں کسی کہانی میں, کسی فلم کی کہانی میں ریفلیکشن ہے اس کا؟ کوئی فلم آپ نے ایسی بنائی؟
اصل میں بیٹیوں سے اس طرح کی کوئی سبجیکٹ ہی نہیں ملا, ہمیں سوچا ہم نے نہیں بنایا. لیکن یہ ہے کہ میں آپ کو بتاؤں, حقیقت یہ ہے کہ میں سمجھتا ہوں بیٹی سے اچھی کوئی رحمت نہیں ہے دنیا میں, اور میں نے کبھی کمی محسوس نہیں کی. اور میں نے ان کو بچیوں کو مطلب ان کی ہر خواہش پوری کی. میں جیسے غلط کام کوئی ہوتا تو اس کو تو ہم نہیں کرتے تھے, وہ یہ کہتی تھی ہماری بیوی آپ نے دماغ خراب کر دیا, آپ نے کوئی بگاڑ دیا. میں نے کبھی کھا پی نہیں ہوں, تو اب یہ بہت سی باتیں مانی یہ نہیں چاہیے. ہم بچی کو کیوں اس کا دل دوڑا جائے؟ مطلب پھر دیکھے نا, پیرنٹس کا یہ خیال ہوتا ہے کہ بیٹی ہے تو شادی ہو جائے گی تو چلی جائے گی.
بیٹی کا رشتہ کبھی ختم نہیں ہوتا, چاہے اس کی شادی ہو جائے چاہے وہ خود ماں بن جائے.
ہاں, حقیقت یہ اب آج کل کے زمانے میں دیکھیے, بیٹے آج کل یہاں سے جاتے ہیں وہ پلٹ کے خبر نہیں لیتے ماں باپ کی. اچھا, وہ جو بیٹیاں ہیں وہ جہاں بھی بیٹھی, اب میں یہ بیمار ہوا ہوں پچھلے دنوں تو اتنی پریشان تھی وہ نہیں, اس نے ڈاکٹر سے بات کی. اچھا, تقریباً سارے ڈاکٹر تو میرے دوست ہیں, اتنی ہم نے بیماریاں اٹھائی ہیں. तो डॉक्टर से बात की, डॉक्टर साहब इसकी टेस्ट जरूरी है कि आप ये टेस्ट लें, ये करें वो करें, ना दें। और छोटी वाली भी है वो भी उसका भी यही हाल है।
देखा आपने, कहो बेटी अब्बू जिंदाबाद,
अब्बू जिंदाबाद, अब्बू जिंदाबाद,
अब्बू की चमचियों, चलो उठो जाओ यहाँ से।
मैं ये कहूँगी आपसे कि हमारे सुनने वालों को आज बहुत मायूसी होगी, क्योंकि उनको बड़ी हसरत थी कि वो आप जैसे इतने अच्छे डायरेक्टर राइटर से बात कर सकें। मगर मैं ये भी चाहती थी कि आपकी तबीयत ख़राब है तो आपको आराम करने का मौका मिल सके और आप आराम से रिकॉर्डिंग करवा लें। तो कुछ हमारे सुनने वालों के लिए, वो तमाम लोग जो दूर दराज देहातों, गाँवों, शहरों में रहते हैं, आपकी फिल्में देखते हैं, आपसे मोहब्बत करते हैं, उनके लिए कुछ कहना चाहेंगे आप?
देखिए, मैं उनसे, मैं खुद भी उनकी बड़ी कदर करता हूँ। जो फिल्म जो होती है ना, ये इसकी कामयाबी नाकामी जो इन्हीं लोगों के ऊपर होती है ना। अगर ये नापसंद करें तो आपको कोई पूछे ना, तो ये पसंद करते हैं आपसे, फिर अच्छा फिर मोहब्बत करते हैं। और इतनी, जब मैं सड़क पर से गुजर रहा हूँ तो दुकानदार हाजिर आएगा कर तारीफ राफाई का, बहुत बहुत अच्छी फिल्म, बहुत अच्छी फिल्म। और ये एतराज भी करते हैं, एक कनीज में जो है तो हमने सभी को साड़ी पहनाई, उसकी नया नया कपड़ा ये आया था ना जिसपे स्त्री की जरूरत नहीं
पड़ती, नायलॉन।
नायलॉन
कौन सी फिल्म में पहनाई थी आपने नायलॉन की साड़ी?
गणेश फिल्म थी ना
जी,
तो बाहर वो नवाब ने जब वो शादी की थी उसे पसंद से अपनी, उसके बेटे ने संतोष कुमार ने, जब वो मर गया तो ये गणेश की बेटी थी, तो उसने इसको साथ ही निकाल दिया। तो उस वक्त के एक बच्चे की माँ भी बनने वाली, खैर इसने उस बच्चे को पाला और कहा कि मैं इस बच्चे को पालूंगी नवाब साहब के। वो इतनी गरीब थी, इसने इस तरह पाला उसको, चक्कियां चला कर, तो कहें नहीं आफाई साहब वो चक्कियां चलाती है, वो छोटे से घर में रहती है, इतनी गरीब औरत है, तो उसने नारायण की साड़ी पहनी। नारायण उस जमाने महंगा था।
अच्छा,
मैंने आया था ना।
हाँ।
अच्छा, अब मैं बड़ा वाकई लाजवाब हो गया, मगर मैंने उनसे कहा कि मुझे साहब देखिए बात ये कि साड़ी जो है ना इसका फॉल अच्छा होता है, तो कोई हाथ लगा के तो नहीं दिखता कि काहे की। मैंने कहा आप पहले आदमी इसने कहा है, लेकिन आज देखिए ना, अगर मैं उसको सूती साड़ी पहना था तो वो बात ही ना आती। नहीं, ये बात आप
اچھا صحیح کرے لوگ فون کر گئے کہ اور لڑکیاں ہماری فلمیں جلدی دینا, تو اس زمانے تو فلم دیکھنے کا ایک رواج تھا کہ کالج کے لڑکے لڑکیاں پوری پوری آدھا آدھا سینما ہال بک کرا لیتے تھے. اب مجھے پتا چل رہا ہے کہ بہت سے لوگ ہیں جو مجھے اس زمانے کے ہیں یا اس کے بعد کے, جیسے میں نے مسعود رؤف کا کہا آپ کے یہاں انفارمیشن سیکٹری تھے, تو کہتے ہم تو آپ کی فلمیں دیکھا کرتے جب کالج میں تھے. فلمیں دیکھنے کا اس زمانے میں ایک کلچر تھا.
بالکل, اور اب بھی ہو سکتا ہے اگر اچھی فلمیں بننے لگیں جیسی
فلمیں بنے تب نا.
بالکل,
یہ ہمارے پاس جو یہ اس طرح کے لوگ آ گئے نا, بدماشوں کی فلمیں اور اسمگلر آ گئے, تو انہوں نے آ کے تو ستیہ ناس مار دیا.
بالکل,
جو اچھے لوگ تھے وہ تو خود بخود ہی چھوڑ کے چلے گئے. وہ ماحول دیکھیں نا, فلم کے لیے ایک ماحول چاہیے, جیسے آپ کو لکھنے کے لیے یا مصوری کے لیے ایک ماحول چاہیے نا.
اور موجودہ دور میں ایک یہ بھی ضروری ہے, جیسے بھارت میں یا امریکہ میں ہوا, بالی ووڈ یا ہالی ووڈ کی ایک صنعت ہے یہ بڑی, تو یہ اتنی اس میں اب ٹیکنیکل اتنی چیزیں آ گئی ہیں اور اتنی مہنگی چیزیں ہو گئی ہیں کہ اس کو ایک صنعت کا درجہ بھی ملنا چاہیے, اس کے بغیر فلم آگے بڑھ نہیں سکتی انڈسٹری.
دیکھیے ہمارے پاس تو ہم تو لڑتے لڑتے تھک گئے اپنی حکومت سے, وہ بڑے احتجاج کیے کیا کچھ کیا انہوں نے, آج تک فلم کو اس زمانے میں جب اتنی بڑی انڈسٹری تھی اور انڈیا کے یعنی ہم ان کے پائے کی فلمیں بناتے, انہوں نے انڈسٹری کا درجہ نہیں دیا. تو اس میں یہ تھا کہ انڈسٹری میں آپ کو بڑی ڈیوٹی وغیرہ آسانی ہو جاتی ہے لانے میں, اکوپمنٹ لے آ سکتے ہیں آپ جو ادر وائز بہت زیادہ ڈیوٹیز ہوتی ہیں.
جی
گورنمنٹ, ہماری گورنمنٹ نے کبھی بھی جو حکمران رہے ہیں جو بھی, انہیں کوئی ذوق لطیف نہیں تھا, اور فلم تو وہ اس کو تو بالکل بیکار چیز سمجھتے تھے.
افاقی صاحب, اتنا آپ کے ساتھ باتیں کر کے اچھا لگ رہا ہے کہ مجھے یہ اندازہ نہیں ہو رہا کہ ایک گھنٹہ گزر گیا آپ سے باتیں کرتے ہوئے, اور میں نے آپ کو
ایک گھنٹہ گزر گیا.
جی ہاں, اور میں نے آپ کو بہت تھکا دیا, لیکن اب میں آپ سے یہ وعدہ لوں گی کہ جب آپ کی طبیعت تھوڑی بحال ہو جائے گی تو ایک پروگرام پھر ہم لائیو کریں گے تاکہ ہمارے کالرز بھی آپ سے باتیں کر سکیں اور باتیں پوچھ سکیں. ٹھیک ہے
جی, بالکل ضرور.
بہت بہت شکریہ.
مجھے جہاں جب مجھے باہر سے کالز آتی ہیں نا,
جی
دنیا کے ہر حصے سے میری کالز آتی ہیں.
اچھا,
وہ جو جنہوں نے فلم دیکھی ہے یا میرا لکھا ہوا پڑا ہے تو وہ بڑی محبت کرتے ہیں. وہ ابھی تک پتہ نہیں کیا بات ہے.
بات تو صرف یہ ہے کہ آپ کی تمام کاوشیں موجود ہیں, اور یہ یوٹیوب وغیرہ کا ایک فائدہ یہ ہے کہ باہر کے لوگ بڑی آسانی سے پرانی فلمیں دیکھ لیتے ہیں. یہاں بہت سے لوگ یوٹیوب پرانی بلیک اینڈ وائٹ فلمیں, میں کلپس نکالتی ہوں تو مجھے اتنی پرانی پرانی چیزیں نظر آتی ہیں, تو بڑی مجھے خوشی ہوتی ہے اور بہت اچھا لگتا ہے. بہت شکریہ آپ کا.
آپ کا بہت شکریہ, آپ نے اتنی دیر.
نہیں, آپ نے مجھے وقت دیا, یہ تو ہمارے لیے عزت کی بات ہے کہ آپ نے ہمیں اتنا وقت دیا. تو خدا حافظ آپ کو.
خدا حافظ.
ایسا نہ کہو بیٹے, ایسا نہ کہو, تم مجھے چھوڑ کر نہ جانا, تمہارے بغیر ابو کیسے رہیں گے؟
آپ کے پاس تو سب ہوں گے ابو, مگر میرے پاس تو کوئی نہیں ہوگا, مجھے تو اکیلا ہی جانا پڑے گا.
میں تمہیں اکیلا نہیں جانے دوں گا بیٹے, نہیں جانے دوں گا.
ابو میں نے تو آپ سے کبھی کچھ نہیں مانگا, میری ایک بات مانیں گے؟
ابو کی جان بھی تم پر قربان ہے بیٹے.
ابو مجھے وہ گانا سنا دیجیے جو ممی سنایا کرتی تھی, سنتے سنتے میں ممی کے پاس.
ایسا مت کہو, گناہ کے لیے ایسا مت کہو, میں تمہیں کہیں لے جانے دوں گا. اتنے سالوں بعد ملے ہو اور چھوڑ کر جانے کی باتیں کرتے ہو, کیسے سچ دے لو اپنے ابو کا تمہیں کچھ بھی خیال نہیں.
پیار بھی تو زندگی بھی ہے تو, میرا پیار بھی تو زندگی بھی ہے تو, میری ہر سانس کو ہے تیری آرزو.
जान है, इस जहां में मेरी तू ही पहचान है। मैं जिंदा है तू जब तलक रूबरू, मेरी हर सांस को है तेरी आरजू, मेरा प्यार भी तू, जिंदगी भी है तू।
علی سفیان آفاقی صاحب ایک لیجنڈری فلم میکر، ڈائریکٹر اور رائٹر۔ آفاقی صاحب نے بہت سے خوبصورت سفر نامے لکھے ہیں اور اب سے چند روز پہلے وہ اپنے آخری سفر پر روانہ ہوئے ہیں، لیکن اپنے پیچھے وہ بہت کچھ چھوڑ گئے ہیں، اپنی تحریریں، اپنی فلمیں، اپنی کہانیاں، ان کا تخلیقی فن۔ تو لیجئے آخر میں انہی کی فلم سے ایک گیت، اور بتا دوں کہ ہمارے پروگرام کے پروڈیوسر نیروفر مغل تھیں، ہمارے انجینئر تھے جان ڈرائیڈن۔ شہناز عزیز کی جانب سے خدا حافظ۔
نئے چراغ جلا رات ہو گئی، پیارے گلابی دے
آواز دوست انعامی مقابلہ میری کہانی۔
جب میں 10 سال کا تھا، 12 سال کا تھا، تو میں نے گٹار سیکھنا شروع کر دیا تھا۔
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا۔
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں، لیکن ہم ہی کیوں، اب آپ کی باری ہے۔
بہت ڈر لگتا ہے، بچے لوگ کو مارتے ہیں، ابھی بجلی پیسہ کرنٹ لگاتے ہیں۔
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے، ہمارے ساتھ ساتھ۔
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی۔
فون سے رابطہ کرتے 2,00,000 روپے لاؤ، اپنے بچیاں کو لے جاؤ۔
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں، urdu.feedback@voanews.com۔ کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے، میری کہانی، وائس آف امریکہ اردو سروس، پی او باکس نمبر 1353 یعنی 1353، اسلام آباد، پاکستان۔
آواز دوست انعامی مقابلہ میری کہانی۔
انسان کو ہوش نہیں رہتا ہے، دنیا نا الٹ جاتی ہے۔